मुश्किल अल्फाज की वजाहत। वाइजा समेउ, सीन मीम आयन, समया के माने क्या होते हैं? सुनना। इसी से समात है, यानी कि उसकी समात कैसी है, यानी वो सुन सकता है या क्या है। और उनजिला जो है वो माजी मजहूल है, इसके मानी है नाजिल किया गया। वैसे होता है ना नजला और अनजला, नजला उतरा, अनजला उतारा, और उनजिला उतारा गया, ये फर्क है। तरा, तरा का रूटवर्ड क्या है? क्या है? रा हमजा या, ठीक है। और आयुनहुम, आयुनहुम जो है आयन की जमा है, और आयन जो है ये किसे कहते हैं? एक तो है ना आयन गैन, वो नहीं है, बल्कि आयन जो है इससे मुराद आंख है। और आंख के लिए ना चार लफ्ज आए हैं। आयन जैसे कि आंख को कहते हैं, और आंख में और जो ये चश्मा, इनमें ये मुनासबत है, ये रिजेम्बलेंस है कि आंख जो है वो क्या होता है कि इसमें से भी ऐसे ही आंसू टपकते हैं, बहते हैं, जैसे चश्मे से एक एक बूंद करके पानी जो है वो टपकता है, तो दोनों को आयन कहते हैं। और आप देखती हैं जो जिस ऐनक से आप देखती हैं, बाज़ लोग उसको भी चश्मा कहते हैं कि उससे भी इंसान जो है देखता है जैसे कि आंख से देखता है, ठीक है। दूसरा लफ्ज जो है वो ऐन है, ऐन के नीचे जेर दे दे तो ऐन, उसके मानी है मोटी मोटी या बड़ी बड़ी आंखों वाली, यानी जिसकी आंखें मोटी हों, खूबसूरत हों, तो उसके लिए कहा जाता है। जैसे आयन, इस मर्द को भी कहते हैं जिसकी आंखें मोटी हों और खूबसूरत हों। आईना, ऐसी औरत को कहते हैं जो कि जिसकी आंखें मोटी मोटी और खूबसूरत हों। तो आयन हो या आईना, इन दोनों की जमा जो है इन उनाती है। ये एक तो आम गाय होती है ना जो हम देखते हैं, एक वैशी गाय होती है, उसकी आंखें भी बहुत मोटी मोटी और खूबसूरत होती हैं, उसके लिए भी जो है वो ये लफ्ज इस्तेमाल किया जाता है आयन का। और कुरान में जो है वो जन्नती औरतों की जो खूबी बयान की गई है, तो उसमें उनकी आंखों का जिक्र है, जहां और बातों का है वहां पे आंखों की खूबसूरती का भी है। वइंदहुम कासिरतु तरफईन, अल्लाह रब्बुल इज्जत फरमाते हैं, और इन जन्नतियों के पास औरतें होंगी निगाहें नीचे रखने वाली, यानी कासिरतु तरफी, नजरें तो नीची होंगी पर होंगी आंखें मोटी मोटी, ऐन यानी वो खूबसूरत होंगे। तीसरा लफ्ज जो आंख के लिए इस्तेमाल किया जाता है वो जो है क्या है, इससे पहले कि मैं बताऊं तो पहले दो लफ्ज आपने क्या पढ़े? आयन और ऐन, ठीक है। तीसरा लफ्ज है हूर, हूर आपने लफ्ज कई दफा सुना होगा, आप मुझे जरा घूर के भी देख रहे हैं। असल में हूर जो है आंख की सफेदी, बहुत सफेद और स्याही, यानी जैसे आंख की सफेदी जो बहुत सफेद हो और उसकी स्याही जिसमें खूब स्याही हो, उसके लिए इस्तेमाल किया जाता है। जिस कदर आंख की सफेदी में सफेदी और पुतली की स्याही में स्याही ज्यादा हो, उसी कदर आंख के हुस्न में इजाफा होता जाता है। यानी अगर किसी की आंख जो है उसके अंदर सफेदी ज्यादा हो और जो स्याही है आंख की पुतली में वो भी बहुत ज्यादा हो, तो आप देखें कि व्हाइट और ब्लैक का कम्बिनेशन जो एक्चुअल है उससे ब्यूटी में जो है वो इजाफा होता है। तो इसीलिए अहमर या हौरा इस मर्द और औरत को कहते हैं जिनकी आंखें इस तरह खूबसूरत हों, यानी जिसकी आंख की सफेदी बहुत सफेद हो और आंख की पुतली की जो रंगत है वो भी बहुत जो है वो स्याह हो। इस ये भी हमें कुरान में लफ्ज मिलता है, यानी मर्द भी हो सकता है ऐसा और औरत भी हो सकती है, और इन दोनों की जमा हूर आती है, हूर। और कुरान में है हूरुम मकसूरातुन फिल खियाम, कि जन्नत में हूरें होंगी खैमों में रुके रहने वाली। तो इससे दरअसल क्या बताना मकसूद है कि वो खूबसूरत होंगी। इसी तरह एक दूसरी जगह पर आंख की इन दोनों सिफात को इकट्ठा बयान किया गया है, कैसे? वहूरुन ईनुन का अमसाल लिल्लू इल मकनून, अब यहाँ पे क्या है, वह हूरुन, इसमें यानी ये वाला तीसरा नंबर जो हमने भी आंख का पढ़ा, और ऐनिन उससे मुराद आपने क्या पढ़ा, मोटी मोटी आंखों वाली। तो इनकी मिसाल कैसी है, कामसालिल्लुलुल मकनून, यानी जन्नत में हूरे होंगी, हूरे यानी जिनकी आंखों की सफेदी बहुत सफेद और स्याही खूब स्याही, यानी आंख की ही बात है और ऐन भी फिर आंख की बात है, गोया कि आंखें बहुत ही खूबसूरत होंगी, ऐसी होंगी औरतें। और साथ ही क्या बताया कि वो इस तरह से होंगी गोया के छुपा के रखे हुए मोती, लुलुइल मकनून, कमसालिल लुलुइल मकनून, मकनून छुपील को कहते हैं, गोया के हिफाजत में छुपाए हुए मोती। तो तीन आपने आंख के बारे में पढ़े, ऐन, ऐन और हूर। चौथा लफ्ज जो आंख के लिए इस्तेमाल किया जाता है वो है बसर, बा स्वाद रा, बसीरत भी इसी से है। इससे मुराद क्या है, यानी एक तो होती है ना ये ऐन आंख, आंख के अंदर जो रोशनाई होती है उसके लिए बसर का लफ्ज इस्तेमाल किया जाता है। यानी हो सकता है आंख सबके पास हो लेकिन जरूरी नहीं कि बसर सबके पास हो, रोशनाई आंख की जो है, आंख का नूर है ना। तो इससे मुराद क्या है कि आंख से जो देखने का अमल किया जाता है, जो निगाह, कि कोई किसी से कहे नजर तो उठाओ, अब वो नजर तो उठाए फिर भी उसको नजर ना आए, इसका मतलब आइन तो है लेकिन बसर नहीं है उसके पास, ये इससे मुराद है। तो बसर जो है ये लफ्ज इस्तेमाल किया जाता है। तो एक तो इसके ये मानी है, दूसरा बसर के बारे में ये आता है कि आंख की, आंख को भी बसर कहते हैं, यानी एक तो है ना उसकी रोशनाई को, और कभी कभी अरबी जबान में आंख के लिए भी ये लफ्ज इस्तेमाल किया जाता है, यानी आंख को भी और देखने के अमल को भी। जैसे अल्लाह ताला कहते हैं वाला अबसारहिम गिशावा, क्योंकि आंखों पर पर्दा है, हालांकि बसर से मुराद वैसे क्या है, देखना, लेकिन कभी कभी इससे हटकर भी हमें जो है वो मिल जाता है। तो असल चीज क्या है, दिले बिना भी कर खुदा से तलब, आंख का नूर दिल का नूर नहीं। तो हमें सब कुछ अल्लाह ताला से जो है वो मांगना है। तो चारों बातों को इकट्ठा करें तो आयन का लफ्ज देखने के जाहिरी हिस्से पर आता है, मुंह चेहरे पर जो है हमारी आंख, ऐन और हूर आंखों की सिफात हैं, ईन मोटी मोटी आंखें और हूर निहायत सफेद और पुतली निहायत स्याह रंग की आंखों वाली। बसर का लफ्ज जो है वो आंख के लिए भी आता है और देखने के लिए भी आता है, और फिर इसी तरह किसी चीज पर तवज्जो करना, गौर से देखना, उसके लिए भी इस्तेमाल किया जाता है। फक्तुबना, कतबा लिखना, और यक्तबु लिखता है लिखेगा, और उकतुब, उकतुब होता है लिख, ऑर्डर का सीगा है। तो फक्तुबना, बस लिख ले हम सबको, ठीक है। फिर इसके बाद है आयत 85 में फासाबहुम, सौब से है स्वाद वाबा, और आप पढ़ भी चुकी हैं पहले, सवाब बदला उसके लिए ये इस्तेमाल किया जाता है। फिर इसी तरह आयत 87 में है तो हर्रमु, हा रामीम है ना, क्या मानी है इसके, हराम करना, किसी चीज को अपने ऊपर हलाल ना करना, और इसका ओपोजिट है हल्ला, हलाल से। फिर इसके बाद जो है आयत 88 जो है इसमें जो लफ्ज इस्तेमाल किया, रजा का, रिज्क से है, और रिस्क से मुराद हम आमतौर पे खाने पीने की चीजें लेते हैं, लेकिन इससे मुराद आप जैसा कि पहले भी पढ़ चुकी हैं, रूहानी और जिस्मानी जितनी भी नेमतें हैं सबके लिए इस्तेमाल किया जाता है। इससे मुराद इल्म भी है, इससे मुराद दौलत भी है, इससे मुराद खाना भी है, सेहत भी है, है ना। तो वुस्सत से इसका इस्तेमाल किया जाता है। फिर आयत 89 में बिल लगवी, लगवी जो है लाम गैन वो, ये बेहुदा कलाम को कहते हैं, यानी ऐसी बात जो बेसोचे समझे बोले, जैसे बकवास करना, जैसे परिंदे हैं अपनी अपनी बोली बोलते जाते हैं, तो उसके लिए भी इस्तेमाल किया जाता है, यानी हर बेहुदा कलाम, और कुत्ते की आवाज के लिए भी। और मोमिनों की क्या सिफत है, ला यस्माउन फीहा लगवन इल्ला सलामा, कि वो जन्नत में जब जाएंगे तो वहां कोई भी फजूल बक बक नहीं सुनेंगे, सुनेंगे तो क्या, इल्ला सलामा, सलामती की अच्छी बातें। फिर इसी तरह हमें एक और जगह भी मिलता है, ला तस्मा फीहा लाग़िया, ये कौन सी सूरत की आयत है, सूरत ग़ाशिया, कि वहां पे वो कोई भी फजूल बात जो है वो नहीं सुनेंगे। ऐमानिकुम, या मीम नून, याद रखिएगा ईमान ईमान नहीं है, ईमान ईमान है बिलीफ, और ईमान के मानी क्या है? कसम। आपने पीछे वालों ने भी नोट कर लिया इस बात को, ईमान कसम के लिए है, ईमान जो होता है वो बिलीफ के लिए आता है। अच्छा, कसम के लिए आप देखें कि मुख्तलिफ अल्फाज हमें कुरान में मिलते हैं, तो यहाँ पर एक तो हमें ईमान का मिल रहा है। ईमान जो है ये कौन सी कसम होती है, यानी जैसे यमीन है, और यमीन ऐसी कसम जैसे किसी पर कोई इल्जाम लग जाए तो इल्जाम को दूर करने के लिए कसम का है, रफा इल्जाम के लिए, और अहद व पैमान को मजीद पुख्ता करने के लिए, अहद व पैमान की तौसीक के लिए। और ईमान यमीन से है, या मीम नून, और अरबों का क्या रिवाज था कि जब किसी वादे को पक्का करना चाहते थे तो हाथ में हाथ लेते थे, दायां हाथ, तो इसीलिए यमीन, यानी हाथ में हाथ लेकर कसम उठाने वाला शख्स जो है जब कसम उठाता तो अपने हाथ को दूसरे के हाथ पर मारता जोर से, है ना, और फिर जैसे पक्की बात कर लेता, तो इसलिए इसको जो है यमीन का लफ्ज जो है वो कसम के लिए इस्तेमाल किया जाने लगा, ईमान। और यमीन जो है ये वाहिद है और ईमान इसकी जमा है, तो मानी क्या है? कसम के, कसम के लिए उधार के मानी, जैसे फिर ये देने लगा जोर पैदा करने के लिए, हाथ पर हाथ मारना, फिर कसम उठाना, और मकसद क्या था कि बात को पुख्ता कर लें। आप गौर करेंगी कि आप यहाँ पे देख रही हैं कि एक तो ये है, दूसरा जो है हमें एक और लफ्ज मिलता है आयत 89 के दरमियान में करके, ज़ालिका कफ्फारतु अईमानिकुम इज़ा हलफ्तुम, तो ईमान तो खुद ही कसम है ना। अब हलफ्तुम आ गया तो हा लाम फा हलफ, आज उर्दू में भी इस्तेमाल किया जाता है कि हलफ उठाएं, ओथ, यानी किसी बात पर साबित कसम रहना, साबित कसम रहना, साबित कदम रहना, यानी किसी बात पर पुख्ता रहना, और हल्फ वफादारी, यानी आप सुनते भी होंगे कि अगर कहीं कोई कौमी असेंबली का मेंबर बन जाता है या कोई किसी जगह का कोई जिम्मेदार बन जाता है तो कहते हैं हलफ उठाएं, आप ओथ लें, तो ये है हलफ। इसके मानी क्या है कि अरबों के अंदर ये रिवाज था कि सुलह के वक्त या जंग के वक्त वो एक दूसरे का साथ देने का हलफ उठाते थे, कसमें खाते थे, और जब वो कसम खाते थे एक दूसरे का साथ देने की तो जो पिछली उनकी दुश्मनी होती थी उसको खत्म कर देते थे और फिर वफादारी करते थे। तो यानी गोया के दुरुस्ती के दुरुस्त रहने के लिए अहद करना कि अब मैं ठीक रहूंगा, तो ये भी हलफ जो है उठाया जाता है। तो आप इस बात को याद रखें कि एक तो है ना, जैसे यहाँ कुछ लफ्ज हैं जैसे वल असर कसम है जमाने की, तो वो का लफ्ज भी कसम के लिए इस्तेमाल किया जाता है, फिर कभी ता का लफ्ज भी इस्तेमाल किया जाता है, तल्लाह अल्लाह की कसम, है ना, तो वो भी और ता भी, ठीक है, ये तो आम इस्तेमाल किए ही जाते हैं। दूसरा जो है कसम का लफ्ज ये आम है, कसम किसे कहते हैं? तकसीम करना, बांटना, कसम उठाना भी, तो दिल में शक पैदा हो जो बाद में यकीन तक पहुंच जाए, तो कसमें क्या है कि यानी ये भी किसी मामले के शक को दूर करने के लिए खाई जाती है, तो लेकिन आम इस्तेमाल है इसका। तो एक है कसम, दूसरा है यमीन, तीसरा है हलफ, तो गोया के हलफ जो है उठाना ये इनसे ज्यादा ऊंचा दर्जा है। और इसके अलावा आप ये भी पढ़ चुकी हैं कि अलिया, ये आप सूरत तौबा में पढ़ेंगी, अलिया जो हजरत अबू बकर सिद्दीक रजी अल्लाह ने कसम खाई थी कि वला या तली उलुल फजल मिनकुम वसाति यूतु उलिल कुर्बा वल मसाकीन, कि तुम में से जो साहिब फजल है वो ये कसम ना खाएं कि वो दूसरों की मदद नहीं करेंगे, है ना, जो यतीम है या कराबतदार है या मस्कीन है तो उनको नहीं देंगे। तो ऐसी कसम जिस पर कसम खाने वाले को तकलीफ और कोताही का सामना करना पड़े, या फिर कोई अच्छा काम पूरा ना करने की कसम खाना, अच्छा काम कर रहे थे आपने कसम खा ली इसको पूरा नहीं करना, तो उसके लिए भी अलिया, अलिफ लाम या और ता, उसका लफ्ज इस्तेमाल किया जाता है। तो पांचवी कसम है इलाह, या पढ़ चुके हैं इलाह क्या है, बीवी से तर्क ताल्लुक की कसम, अच्छा बीवी से अलग रहना है और जिनसी ताल्लुक जो है वो कायम नहीं करने। तो बहरहाल यहाँ पे चूंकि कसमों का जिक्र था तो हमने ये देख लिया कि एक है ایمان اور دوسرا ہے حلف. تشکرون شکرا, امڑ آنا, ابل پڑنا. آپ پہلے بھی پڑھ چکی ہیں کہ کوئی چیز اتنی بھری بھی ہو کہ پھر اس میں سے وہ باہر نکلنے لگ جائے, جیسے جگ بھرا ہوا ہے, جیسے فوارا ہے. عربی زبان میں شکر عینن, فوارا جو ہے یا یہ چشمہ جو ہے پھوٹ پڑا ہے نا خود بخود, جیسے ایسی گائے جس کے تھن دودھ سے بھر جائیں تو ان سے دودھ نکل کر بہنے لگ جاتا ہے. جیسے عورت بھی ہے, اگر اس بچے کو دودھ پلانے کا وقت ہے تو تھنوں میں عورت کے دودھ میں دودھ بھر جاتا ہے, بہنا شروع ہو جاتا ہے, بعض اوقات کپڑے بھی خراب ہو جاتے ہیں نا. تو یہ ہے شکر گزاری, ایک کہ خود بخود دودھ بہنے لگ گیا, گائے کا دودھ بہنے لگ گیا ہے نا, پانی خود بخود نکل آیا. تو یہ کس لیے استعمال کیا جاتا ہے شکر کا لفظ؟ اللہ کی حمد کے لیے, اللہ کی تعریف کے لیے. تو انسان کو بھی خود بخود اس کی زبان سے اللہ کی حمد کے جملے نکلنے چاہیے, خود بخود اس کا جسم جو ہے وہ اللہ کی بندگی اور عبادت کے لیے جھکنا چاہیے. جیسے خود بخود دودھ, کوئی جو گاؤں کے لوگ ہیں گوالے, وہ دودھ نہ بھی دھوئیں تو گائے کا دودھ جب بھر جاتا ہے بہنا شروع, تھوڑا 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 رسنا شروع ہو جاتا ہے, بچہ دودھ نہ بھی پیئے دودھ بہنے لگتا ہے نا. تو اس کے لیے یہ استعمال کیا جاتا ہے. تو اسی طرح کوئی کہے یا نہ کہے, موقع ہو یا نہ موقع, ہر وقت اللہ کی شکر گزاری اور بندگی کے لیے جھک جانا, سراپے بندگی بننا. تشکرون بہت پسندیدہ صفت ہے شکر گزاری کی. آیت 90 میں آپ پڑھی چکی ہیں, میں پہلے بتایا تھا انما کلمہ حصر ہے, یعنی تاکید کے لیے کسی چیز کو جیسے جو ہے وہ اہمیت دینے کے لیے ہوتا ہے کہ اب اس کے سوا کچھ ہے ہی نہیں, اب یہی کام کرنا ہے. تو خمر کسے کہتے ہیں؟ خمر جو ہے اس کے معنی ہے ہاں کہ ایسی ہر وہ مشروب جو نشہ پیدا کرے. تو خمر کا لفظ جو ہے عربی زبان میں کور کرنے کے لیے استعمال کیا جاتا ہے, جیسے خمار اس چادر کو کہتے ہیں جو آپ اوپر لیتے ہیں ہے نا. تو خمار چادر کو کیوں کہتے ہیں؟ تاکہ چادر آپ کو کور کر لے. تو شراب کو ہم شراب کیوں کہتے ہیں؟ کہ کلو شرابن اسکرا فہوا حرام, ہر وہ مشروب, ہر وہ پینے والی چیز جو انسان کو نشہ پیدا کر دے انسان کے اندر, وہ بھی حرام ہے. اور کیا فرمایا ہمیں؟ شراب کی تعریف حضرت عمر رضی اللہ عنہ نے جمعہ کے خطبے میں کی, اس کو آپ یاد کر لیں. الخمر ما خامر العقل, الخمر خمر کیا ہے؟ ما جو خامر چھپا دیتی ہے, العقل عقل کو, یعنی خمر سے مراد ہر وہ چیز ہے جو عقل کو ڈھانپ لے. اگر آپ سے پوچھا جائے کہ خمر کسے کہتے ہیں تو آپ کیا ترجمہ کریں گے اس کا؟ ہاں اگر آپ کہیں گے نا شراب تو پھر صحیح ترجمہ نہیں ہوگا, یعنی ویسے تو ٹھیک ہے لیکن خمر کے لفظ کے اندر زیادہ وسعت پائی جاتی ہے نا. خمر کیا ہے؟ ہر وہ چیز جو عقل کو ڈھانپ لے, ہر چیز اس سے مراد ہے. الخمر ما خامر العقل. پھر ہے میسر. میسر کا لفظ جو ہے یا سین را, اس کے لیے استعمال کیا جاتا ہے. یسر اور معنی کیا ہے؟ یعنی آسانی. تو یہ جوئے کے لیے استعمال کیا جاتا ہے, اور جوئے میں جو بھی انسان کو پیسے چیزیں ملتی ہیں, مال ملتا ہے, وہ بھی کیا بڑی آسانی سے ملتا ہے, تو اس لیے اس کو یسر کہتے ہیں, یعنی والمیسر. انصاب نصب سے ہے, آپ یہ پہلے بھی پڑھ چکی ہیں, ہم نے سورت مائدہ کے بالکل سٹارٹ میں جو آیتیں پڑھی تھیں وہاں بھی آپ نے پڑھا تھا کہ اللہ تعالیٰ نے جو چیزیں حرام کی ہیں ان میں سے کیا ہے؟ وما ذبح علی النصب. تو نصب جو ہے وہ بھی انصاب ایک ہی فیملی کے الفاظ ہیں, کہ نون سواد با, معنی کیا ہے؟ کہ ویسے تو پتھر گاڑ دینا, تو عرب لوگ کیا کرتے تھے کہ ایسی جگہیں جہاں پہ غیر اللہ کے لیے نظر نیاز دیتے تھے تو وہاں کوئی پتھر یا لکڑی یا مورتی گاڑ دیتے تھے, یعنی وہاں پہ بے شک کسی کا مزار ہو یا نہ ہو, کوئی بھی ایسی جگہ جس کو غیر اللہ کی نظر و نیاز کے لیے مخصوص کر لیا جائے, تو اس کے لیے نصب. اور بتوں کے لیے بھی نصب کا لفظ استعمال کیا جاتا ہے, بت بت, یا کوئی جگہ جہاں پہ غیر اللہ کے لیے, اللہ کے سوا کسی کے لیے کوئی صدقہ سے خیرات کریں, تو وہ یہ پہلے بھی پڑھ چکی ہیں. تو انصاب یہ ہے اسے مراد, کہ وہ جگہیں جہاں پر جو ہے وہ غیر اللہ کی نظر و نیاز چڑھانے کے لیے لوگ جاتے ہیں یا اس کو مخصوص کر لیتے ہیں. پھر ہے ازلام, ذا لام میم ہے, تو اس سے مراد کیا ہے؟ ذا لام میم سے تیر کے لیے یہ لفظ جو ہے وہ استعمال کیا جاتا ہے، خاص طور پر وہ تیر جس کے ذریعے وہ لوگ جو تھے وہ اپنی قسمت کا حال معلوم کرتے تھے، یا پھر یہ کہ جوا وغیرہ بھی کھیلتے تھے، تو اس کے لیے یہ استعمال کیا ازلام. پھر اس کے بعد ہے اسی آپ دیکھیں رجسن. رجسن جو ہے یہ گندگی کے لیے آتا ہے، پلید ہونا، ناپاک ہونا، اور یہ مادی اور حسی دونوں طرح استعمال کیا جاتا ہے کہ کوئی چیز جیسے اب آپ دیکھیں کہ خون جو ہے وہ کیا ہے کہ وہ بھی رجس ہے، حرام ہے، اور کوئی ایسی چیز جو کہ ہمیں ظاہری طور پر نظر نہیں آتی لیکن وہ حرام ہے. مثلا آپ کیا مثال دیں گے؟ ہاں، شیطانی خیالات یا زنا کے خیالات یا برائی کی باتیں، تو یہ بھی اس میں تو مادی اور حصی دونوں طرح یہ استعمال کیا جاتا ہے. فجتنے بوہو، جیم نون با پہلو کے لیے آتا ہے، اور اسی سے کیا ہے کہ فجتنے بو کہ تم اس سے پہلو موڑ لو، پہلو تہی کرو، بچو. پھر اس کے بعد ہے آیت 91 میں یوریدو روت سے ہے ارادہ کرنا، یو کے وقع سے ہے واقعہ ہونا کسی چیز کا یا کسی چیز کو ڈال دینا. عداوتا عین دال و ادو سے ہے، بغدا باغ عین دعات بغت، یہ بھی دشمنی کے معنی میں استعمال کیا جاتا ہے، اگلا درجہ ہے. پھر ویسدکم، کیا اس کا روٹ ورڈ ہے؟ سواد دال دال، سد کرنا یعنی روکنا، ہے نا. منتہون کیا روٹ ورڈ ہے؟ نون ہا یا، نہیں یعنی منع کرنا. پھر اس کے بعد جو ہے آپ آگے چلیں تو جناہن لفظ ہے، آپ پہلے بھی پڑھ چکی ہیں جیم نون ہا، تو جناہن بھی ہے اور جناہن بھی ہے، تو یہ لفظ جو ہے اچھے معنی میں بھی استعمال کیا جاتا ہے، برے معنی میں بھی. یعنی کندھے جھکا لیں، ہے نا، یہ کس کے لیے؟ جناح کسے کہتے ہیں؟ ہاں، کندھے کے لیے آتا ہے، اور پھر ان کا آپس میں جو ہے وہ ان کی موومنٹ، ان کا جھکنا، اور اسی طرح اگر گناہ کی طرف مائل ہو تو اس وقت جناح کا لفظ آتا ہے، اور کندھے کے لیے جناح کا. پھر تعیم، تو عین میم، کھانے کے لیے یہ لفظ جو ہے وہ استعمال کیا جاتا ہے. تام، ٹھیک ہے، تام بھی اسی سے ہے، اس میں کھانا پینا دونوں چیزیں شامل ہیں، اور یہی ہیں الفاظ، میں نے خاص طور پہ پھر ریپیٹ کیے ہیں کہ جن کے لیے بھی نئے ہیں تو دوبارہ وہ اس میں سے جو ہے وہ گزر جائیں. تو آج کا جو سبق ہے 93 آج تک ہے کہ واللہ یحب المحسنین. مشکل الفاظ کی وضاحت، آیت نمبر 94 لَيَبْلُوَنَّكُمْ، آپ پہلے بھی جو ہے یہ پڑھ چکی ہیں، اور اس کا روٹ ورڈ کیا ہے؟ با لام و بھی اور با لام یا بھی، اور اس کے معنی کیا ہے؟ جانچنا، پرکھنا، اور کسی چیز کو جیسے پرانا کر لینا، جیسے کسی چیز کو ٹھوک بجا کر جانچنا کہ یہ کیسا ہے، اور اسی طرح کسی چیز کا جب ہم استعمال کرتے ہیں تو اس کی وجہ سے وہ چیز جو ہے وہ بعض اوقات پرانی ہو جاتی ہے، تو اس کو بھی کہتے ہیں کہ جیسے وہ آزمائش میں سے گزرا. تو جیسے کپڑا بھی بہت پہن کر پرانا سا ہو جاتا ہے نا، اسی طرح انسان بھی جب اس پہ آزمائشیں گزرتی ہیں تو اس کی رنگت جو ہے وہ چلی جاتی ہے، اس کا حسن ختم ہو جاتا ہے، اس کی عمر زیادہ لگنے لگتی ہے، ہے نا. تو آزمائش، تو دراصل یہ لفظ جو ہے لَيَبْلُوَنَّكُمْ کس کے لیے استعمال کیا جاتا ہے؟ آزمائش کے لیے جو ہے یہ استعمال کیا جاتا ہے. اور سعید، یہ بھی آپ پہلے پڑھ چکی ہیں، تو یہی اس کا روٹ ورڈ ہے، اور معنی کیا ہے؟ شکار. پھر اس کے بعد ہے تنا لہو، اس کا روٹ ورڈ جو ہے نون یا لام بھی ہے، اور کیا معنی ہے اس کے؟ نون یا لام کے پہنچنا، اور اسی سے جو ہے وہ نائلا، ان کے بتوں کا نام بھی تھا نا، بت کا ایک کیوں وہ نائلا کہتے تھے، کہ اس کے ذریعے جو ہے وہ اللہ تعالیٰ تک جو ہے وہ سمجھتے تھے کہ ہماری رسائی جو ہے وہ ہو سکتی ہے. اور اس کے علاوہ یہ لفظ جو ہے آپ پہلے بھی یہ لفظ جو ہے وہ پڑھ چکی ہیں، نیا لفظ نہیں ہے، لیکن یہ کہ آپ اس وقت جو ہے آپ کو یہ اس طرح سے یاد نہیں ہے جیسے کہ اس کو آپ کو چاہیے تھا کہ آپ کو یہ لفظ جو ہے وہ یاد ہوتا. تو تنا لہو نیل سے بھی ہے، اور نالا، اور معنی کیا ہے کہ پہنچنا. हाँ लन तनालुल बिर्रा हत्ता तुन्फिकू मिम्मा तुहिब्बून, वहां पे भी ये लफ्ज जो है वो इस्तेमाल किया गया है। तो क्या मानी है इसके कि पहुंचना, इसी तरह ये लफ्ज जो है छीनने के लिए भी इस्तेमाल किया जाता है। रिमाह हुकुम, रिमाह जो है इसका रूटवर्ड क्या है, रा मीम हा, और रिमाह इसकी जमा है, और इससे मुराद जो है वो नेजा है। फिर इसके बाद जो है आयत 95 को अगर आप देखें तो आप पहले भी पढ़ चुकी हैं, मुतअम्मिदन, मुतअम्मिदन जो है इसका रूटवर्ड है ऐन मीम दाल, और मानी है इसके जानबूझकर, जानबूझकर अमदन। आपने ये उर्दू में भी आप सुनती होंगी कि किसी काम को जो है वो जानबूझकर करना, अमदन करना। और फिर है नाम, नामी, तो नून आयन मीम इसका रूटवर्ड है, पहले ही पढ़ चुकी हैं कि ये चौपाए को जो है वो कहते हैं। सूरत अल माईदा के बिल्कुल आगाज में आपने पढ़ा था कि अल नाम जो है ये अरबी जबान में ऊंट, गाय, भेड़ और बकरी, चार ऐसे जानवर हैं जिनके लिए ये इस्तेमाल किया जाता है। और फिर इसके बाद है वबाला, वबालाम, इसके वबाल इसके मानी है बदला। तो इसी तरह बाबिल, बारिश को भी कहते हैं, वो भी इसी की फैमिली का जो है ये लफ्ज है। तो वबाला, वबाल, बदला, है ना, तो उसके लिए ये लफ्ज जो है वो इस्तेमाल किया जाता है। फिर इसके बाद जो है फयन तकेमु, नून काफ मीम नकमा, बदला, ये इसके लिए इस्तेमाल किया जाता है। और इसके अलावा इंतकाम लेना, है ना, अगर कोई जो है वो बुरा काम करता है, गलत काम करता है, तो फिर उससे उसका जो है वो इंतकाम लेना। फिर इसके अलावा अगर आप देखें तो आयत 96 है, और उसमें जो है सैयारा, लिस सैयारती, क्या रूटवर्ड है इसका, सीनयारा, यानी चलना, सैर करना। सुयरत कुरान में आता है ना, वो चलाए जाएंगे। आयत बाकी आयतें जो है अक्सर आपने इसके मानी जो है वो आपको आते ही हैं। और आयत 103 जो है इसमें आप आ जाएं, और इसमें मुश्किल जो लफ्ज हमें नजर आ रहे हैं वो है बहीरा। बहीरा जो है बाहारा से है, कान चीरे हुए को कहते हैं, जैसे कोई जानवर जिसका कान चीरा हुआ हो। और अरब लोग जो थे वो ऊंट को या ऊंटनी को बहीरा कहते थे। जैसे बहर होता है ना, बहर समंदर के लिए इस्तेमाल किया जाता है, तो उसी से अब समंदर बहुत बड़ा सा होता है ना, तो अब बहीरा खूब खूब चीरा हुआ, समंदर के मानी से ही जैसे उसमें वुस्सत जो है वो पाई जा रही है। तो बहीरा बहर से है, ऊंट को बहुत ज्यादा चीर देना। और बहीरा वो उस ऊंटनी को कहते थे जो 5 दफा बच्चे पैदा कर चुकी हो और आखिरी बार इसके यहां नर बच्चा पैदा हो। इसका कान चीर कर उसे आजाद छोड़ दिया जाता था, फिर ना कोई उस पर सवार होता, ना उसका दूध पिया जाता, ना उसे जिबा किया जाता, ना इसका ऊन उतारा जाता। उसे हक था कि जिस खेत और जिस चरागाह में जाए, और जहां चाहे वो जहां वहां जाए चरे, और जिस घाट से चाहे वो पानी पिए। तो ये है बहीरा। फिर दूसरा क्या है, साइबा, सीन या बा, साइबा, और इससे मुराद जो है वो क्या है, सीन या बा, यानी उस ऊंट या ऊंटनी को कहते थे जिसे किसी मन्नत के पूरा होने या किसी बीमारी से शिफा पाने या किसी खतरा से बच जाने पर ये बतौर शुक्राना के जो है वो उसको जो है वो पुन कर देते थे, जैसे उसको फिक्स कर देते थे कि ये जानवर जो है ये मतलब हमने मन्नत पूरी करने की वजह से या किसी मुसीबत के दूर होने की वजह से या फिर कोई भी खतरा जो है जिससे वो बच गए हैं تو اس کی وجہ سے اس کو مخصوص کر دیتے تھے. تو یعنی ایسا اونٹ, ایسی اونٹنی جس کو جو ہے وہ خاص ایک خود ہی اپنی نذرانے کے طور پہ یا خاص ایک پہچان کے طور پہ جو تھے اس کو چھوڑ دیتے تھے, صاحبہ. تو روٹ ورڈ کیا ہے؟ سین یا با. تیسرا لفظ ہے وسیلہ. وسیلہ جو ہے وہ و سواد لام وصل سے ہے. وصل کے معنی کیا ہوتے ہیں؟ ملانا. تو یعنی اس میں یہ کیا کرتے تھے کہ اگر بکری کا پہلا بچہ نر ہوتا تو خداؤں کے نام پر ذبح کر دیا جاتا, اگر وہ پہلی بار جو ہے مادہ بچہ دیتی یعنی فیمیل تو اسے اپنے لیے رکھ لیتے تھے. لیکن اگر نر اور مادہ ایک ساتھ پیدا ہوتے تو نر کو ذبح کرنے کی بجائے خداؤں کے نام پر چھوڑ دیتے اور اس کا نام وسیلہ رکھتے, کہ اس کے ذریعے وہ سمجھتے تھے کہ خدا تک جو ہے وہ پہنچا جا سکتا ہے. یعنی خود بخود ان کی اپنی گھڑی بھی جو تھی وہ مختلف ایسی باتیں تھیں. چوتھا لفظ ہے حام. ہا و میم ہا. اور اس سے مراد جو ہے یعنی جیسے حام حمایتی ہونا ہے نا, حامی ہونا. تو اس میں کیا کرتے تھے کہ اگر کسی اونٹ کا پوتا سواری دینے کے قابل ہو جاتا تو اس بوڑھے اونٹ کو آزاد چھوڑ دیتے, یعنی اس کی یہ اس کی حمایت کرتے, اس کی فیور کرتے. نیز اگر کسی اونٹ کے نطفے سے 10 بچے پیدا ہوتے تو اسے بھی آزادی مل جاتی کہ اب اس کو فیور جو ہے وہ دی جا رہی ہے. تو بہرحال مختصر جو ہے وہ بات کیا ہے کہ یہ بحیرہ, صاحبہ, وسیلہ اور حام جو ہیں کیا تھا کہ خود ہی اہل عرب میں زمانہ جاہلیت میں مختلف طریقوں سے جو جانوروں کو وہ فکس کر کے چھوڑ دیتے تھے, پن کر کے چھوڑ دیتے تھے, اور ان طریقوں کے جو انہوں نے مختلف اپنے نام رکھے ہوئے تھے تو انہی میں سے بحیرہ, صاحبہ, وسیلہ اور حام بھی ہیں. تو اصل میں پھر آپ نے جو ہے وہ ان کو جو ہے وہ یاد کرنے, اور اگر آپ مختلف کتابوں کو پڑھیں گی تو ہو سکتا ہے آپ کو اس کی تعریف میں تھوڑا بہت اختلاف ملے, تو اس میں پریشانی کی کوئی بات نہیں ہے, کیونکہ جیسی ان کی رسمیں تھیں, جیسے ان کے رواج تھے, تو اس کے مطابق جو ہے کیا تھا کہ تفسیر میں بہت اختلاف بھی تھا. ٹھیک ہے نا؟ تو ایک ہی لفظ جو ہے ہو سکتا ہے ان کی رسم کے مطابق وہ کسی اور چیز کے لیے بھی استعمال کرتے تھے. تو بہرحال میں نے ایک جو بہت معروف سی تعریف ہے وہ ان کی آپ کو بتا دی ہے. پھر اس کے بعد جو ہے اگر آپ دیکھیں تو ہمیں آیت 106 مل رہی ہے, اور اس میں جو ہے اس نان, اس نان کے کیا معنی ہے؟ دو, یہ آپ پڑھی چکی ہیں. اسی طرح زوانے, ایسے تو زو, زا, زی, تو یہ بھی دو ہی کے لیے آیا ہے. ٹھیک ہے, والا, والی, والے. پھر اسی طرح آپ آیت 107 میں جائیں تو اسی را, اسی را جو ہے اس کے معنی ہے آگاہ ہونا, ظاہر ہونا. تو ویسے اگر آپ غور کریں گی تو کیا ہے کہ علم کا لفظ بھی اس کے لیے استعمال کیا جاتا ہے نا, شعر, شعور, وہ بھی آگاہ ہونا. تو یہ اسی را جو ہے یہ کون سی آگاہی ہے؟ ایسی بات کی آگاہی یا ایسی بات کی واقفیت جو بغیر ارادے کے باتوں باتوں میں حاصل ہو جائے. ایسی باتوں کی آگاہی, ایسی باتوں کی واقفیت جو بغیر ارادے کے باتوں باتوں میں جو ہے وہ ظاہر ہو جائے. یعنی معنی کیا ہے کہ راز سے آگاہ ہو جانا. پھر اس کے بعد جو ہے وہ اولیان ہے. اولیان جو ہے یعنی اولا کا یہ تسمیہ ہے, اور جیسے ہوتے نا اولا, اور یہاں اس کے معنی کیا ہے؟ احقو, یعنی زیادہ حقدار, زیادہ. جیسے کسی کو اولیت دی جائے تو زیادہ اس کا جو ہے وہ حقدار ہے. مشکل الفاظ کی وضاحت, ان کا مادہ. سورۃ المائدہ آیت نمبر 109, یوم یجمعو. یوم دن کے لیے استعمال ہوتا ہے, یہی اس کا مادہ ہے, اس کی جمع ہے ایام, دنوں کو کہتے ہیں. یجمعو, جیم میم عین, جمع کرنا, اکٹھا کرنا، اس کے لیے قرآن میں 10 لفظ آئے ہیں، اور اس کا پہلا جو درجہ ہے وہ ہے جیم میم عین. جمع کا لفظ ایک ہی چیز کے مختلف اجزاء کو یا مختلف چیزوں کو اکٹھا کرنے کے لیے آتا ہے. وہ چیزیں جاندار بھی ہو سکتی ہیں، بے جان بھی، دونوں طرح یہ لفظ جو ہے وہ استعمال ہوتا ہے، جاندار چیزوں کے لیے بھی اور بے جان چیزوں کے لیے بھی. جیسے مال کو جمع کرنے کے لیے الذی جمع مالا وعددہ، پھر اسی طرح جو ہے وہ کفار کا لشکر جو ہے وہ جب جمع ہوا الذین قال لهم الناس ان الناس قد جمعوا لكم، تو سورۃ آل عمران آیت 173 میں یہ جانداروں کو جمع کرنے کے لیے استعمال ہوا ہے، اور اسی طرح سورۃ الہمزہ آیت نمبر 2 میں یہ مال کے جمع کرنے کے لیے استعمال ہوا ہے. تو بہرحال جو ہے یہ جاندار اور بے جان دونوں کے جمع کرنے کے لیے استعمال کیا جاتا ہے، جمع کرنا، اکٹھا کرنا. اور رسولا جو ہے اس کا واحد کیا ہے، کیا ہے واحد؟ رسول کا واحد ہے، اور رسول کا واحد ہے رسول، اور جمع ہے اس کی رسول. فَيَقُولُ، یقول کا روٹ کیا ہے؟ شاباش، قاف و لام قول سے ہے. اس کی فیملی کے بہت سے لفظ آپ قرآن میں پڑھ چکے ہیں، اور اسی آیت میں بھی قالو ہے. اجبتم اہم ہے، اور آپ اسے پہلے بھی پڑھ چکے ہیں. اس کا روٹ ہے جیم و با، جاب، جاب. اس کے معنی ہیں جواب دینا. اب آپ دیکھیے کہ یہ لفظ جو ہے یہ دو طرح استعمال ہوا ہے. ایک ہے جیسے تراشنے کے لیے بھی یہ استعمال ہوتا ہے، تراشنا، اور دوسرا میں نے کہا کہ جواب دینا. اب سوال یہ پیدا ہوتا ہے کہ جب تراشنے کے لیے استعمال ہوتا ہے تو کیسے، اور جواب دینے کے لیے استعمال ہوتا ہے تو اس کا انداز جو ہے وہ کیا ہوتا ہے. تو اس سلسلے میں جو بنیادی بات یاد رکھنے والی ہے وہ یہ ہے کہ تراشنے کا کے لیے کیا ہے، جیسے جیم و با، اس کے لفظی معنی ہے سوراخ کرنا، شگاف کرنا، پھر اسے چھیل چھال کر درست کرنا. تو اسے جو ہے وہ آپ سورۃ الفجر میں پڑھیں گی، اور جنہیں 30واں پارہ حفظ ہے ان کو اندازہ ہی ہوگا. وجابو صخر بالواد، تو جابو تراشا انہوں نے، چھیلا پہاڑوں، اس کو پتھروں کو، وادی میں جو پہاڑ تھے، صخر تھے، پتھر تھے، چٹانے تھی، ان کو چھیل چھال کر انہوں نے جو ہے پھر وہ اپنے محل بنائے اور اپنے گھر بنائے. تو وہاں پہ یہ استعمال ہوا ہے چھیلنے، تراشنے، سوراخ کرنے، چھیل چھال کر درست کرنے کے لیے. اب آپ دیکھیں کہ اسی طرح اجابا، یہاں پہ اجیب تم، اس کا روٹ بھی جیم و با ہے. اور جب کہتے ہیں نا سالا، سوال کیا، تو جب کوئی سوال کرتا ہے، کوئی چیز مانگتا ہے، کوئی چیز پوچھتا ہے، تو اس سوال کا جواب دینے کے لیے اجابا کا لفظ استعمال کیا جاتا ہے. اس کے کیا معنی ہے کہ جب کوئی چیز مانگتا ہے، پوچھتا ہے سوال، تو وہ سوال جو ہے وہ آپ کے پاس آیا، آپ کے اندر آیا، آپ نے اسے قبول کر لیا کہ ہاں یہ سوال جو ہے میں اسے قبول کرتی ہوں، اور قبول کر کے کیا کرتی ہیں کہ پھر آپ اس کا جواب دیتی ہیں. تو یہ بھی اسی طرح سے ہے کہ جیسے جو ہے وہ سوال آپ کے اندر چلا گیا، جیسے جو ہے وہ تراشنا جو ہے اس کے معنی کیا ہے کہ قطع کرنا، سوراخ کرنا، सुराख करके वादी में पत्थरों को तराशा जब गया तो उससे घर बनाए उन्होंने कौम समूद ने। इसी तरह जब कोई बात करता है, सवाल करता है, तो वो सवाल जो है फिजा को चीरता हुआ, फिजा में सुराख करता हुआ वो दूसरे के पास जाता है और अब दूसरा उसको कबूल कर लेता है और फिर उसका जो है वो जवाब देता है कि उसको दुरुस्त दरस करके सोच के फिर उसका जवाब देता है। तो बुनियादी तौर पर मानी एक ही है, तो इसलिए जब इसको आप याद करें तो इसको आप समझें कि किसी की बात या किसी का जुमला या किसी की का जो कॉल है वो भी फिजा में सुराख करता हुआ जो है वो जाता है और दूसरा बंदा उसको कबूल कर लेता है और फिर उसका जो है वो जवाब देता है। जैसे पत्थर जो है वो सुराख को जब कबूल करते हैं तो क्या है कि चट्टाने तराश कर महल बन जाते हैं। जब किसी को सवाल आप पूछते हैं और वो सवाल को कबूल कर लेता है और कबूल करने के बाद फिर उसका जवाब देता है। बहरहाल मैंने सोचा कि आपको ये बात पता चल जाए कि तराशना और जवाब देना एक ही बात है। माजा उजिब तुम के यहाँ पे फिर उजिब तुम का लफ्ज जो है वो इस्तेमाल किया गया है। ये माजी मजहूल का सीगा है जिसमें फाइल का नहीं पता चलता, ये माजी मजहूल का सीगा है। और आप देखें कि इल्म की फैमिली के दो लफ्ज हैं, एक इल्म है एक अल्लाम है। अल्लाम मुबालगा का सीगा है, बहुत ज्यादा इल्म रखने वाला। अलगुयूब गैब वाहिद है, अलगुयूब उसकी जमा है। फिर आयत नंबर 110 है और इसमें लफ्ज इस्तेमाल हुआ है मरियम का, मरियम। और मरियम जो थी हजरत मरियम अलैहिस्सलाम, ये कौन थी? हजरत ईसा अलैहिस्सलाम की जो है ये वालदा के लिए इस्तेमाल होता है। और कहते हैं कि ये इब्रानी जबान में अल्लाह की बंदी को कहते हैं और इसका रूट है मीमरा या। उजकुर का रूट है जाल काफरा, जिक्र करना, याद करना, उसके लिए लफ्ज इस्तेमाल होता है। नेमती, नेमत लफ्ज जो है ये इस जिन्स है, उसका रूट है नून आयन मीम। अय्यतुका और ये लफ्ज जो है आप पहले भी पढ़ चुकी हैं, इसका रूट क्या है? याद आलिया। और आप देखें कि हाथ के लिए इस्तेमाल होता है ना याद आलिया। अब आप जैसे जो है वो कोई जा रहा है, अब वो बूढ़ा है, बुजुर्ग है, आप उसको क्या करती हैं? आप उसको अपना हाथ देती हैं, आप उसको कुव्वत देती हैं, आप उसकी मदद देती हैं। किसी को हाथ देना, किसी को सहारा देना, उसको कुव्वत देना। और वैसे ये कि एक तो ये है ना कि जिस्मानी तौर पर आप हाथ देती हैं तो कुव्वत दी, एक होता है कि कोई बात कर रहा है, अब जब बात कर रहा है तो आप उसको कुव्वत कैसे देती हैं? अपनी जबान से जुमला बोलकर उसकी ताईद करती हैं। तो इस तरह भी ये लफ्ज जो है वो ताईद करना, मदद करना, उसके लिए इस्तेमाल किया जाता है। बिरूहिल कुदुस और यहां इससे मुराद जो है वो जिब्रील अलैहिस्सलाम है। तुकल्लिम काफ लामीम कलिमा, लफ्जी मानी है इसके जख्मी करना। और वैसे ये के कलाम करने के लिए ये इस्तेमाल होता है। और बाज ये भी कहते हैं कि जिस तरह जो है वो बाज जुमले भी ऐसे होते हैं कि जब आप उन जुमलों को सुनती हैं तो क्या जैसे जख्म लग गया ना, तो इस तरह ये अल्फाज इस्तेमाल किया जाता है। वैसे कलाम से मुराद है मुंह से निकलने वाली जो अल्फाज हैं, गुफ्तगू हैं। अलमहद व कहल, ये लफ्ज जो है ये दोनों जो है वो एक दूसरे के ऑपोजिट है, एक है महद और दूसरा है कहल। महद का लफ्ज जो है ये गहवारे, बिछोने, जमीन, पंगूड़े, उसके लिए इस्तेमाल किया जाता है, इसकी जमा है मेहाद। कहल का लफ्ज ये काफ हालाम कहल और ये इस्तेमाल होता है उधेड़ उम्र के लिए, जिनकी उम्र जो है वो ज्यादा हो उसके लिए ये लफ्ज जो है वो इस्तेमाल किया जाता है, उधेड़ उम्र के लिए। तीन دین کا لفظ جو ہے یہ آیت نمبر 110 میں ہے، اور دین کہتے ہیں مٹی کو. اب آپ دیکھ لیجئے کہ مٹی کے لیے بھی قرآن میں مختلف لفظ استعمال ہوئے ہیں. جی کوئی لفظ بتائیں. ہاں سعیدہ، شاباش، پاک مٹی کو کہتے ہیں. اور سعیدن طیبہ، پاک مٹی. ہاں جی اور بتائیں کوئی لفظ مٹی کے لیے. تو ایک لفظ ہے تراب، جو خشک مٹی ہوتی ہے جس میں نمی نہیں ہوتی، ہوا اسے اڑائے پھرتی ہے. دوسرا اس کا درجہ ہے تین کا، تو یا نون یہی اس کا مادہ ہے. گیلی مٹی کو کہتے ہیں مگر اس میں بھوسا نہ ہو، خواہ اس سے پانی کی رطوبت ختم ہو جائے تو بھی سوکھے کیچڑ کو بھی تین ہی کہا جائے گا. تو پہلے وہ گیلی مٹی تھی جس میں بھوسا نہیں، جب تک گیلی تھی تب بھی وہ تین تھی، وہ گیلی جو تھی وہ اس کے بعد خشک ہو گئی، اور سوکھا جو کیچڑ ہے اس کے لیے بھی یہ لفظ استعمال کیا جاتا ہے. ویسے مٹی کے لیے قرآن میں 9 لفظ آئے ہیں. پھر ہے تہہتی، یہ ہا یا حمزہ اس کا روٹ ہے، اور اس کے معنی ہوتے ہیں شکل و صورت کے. تو حیا شکل و صورت کو کہتے ہیں، اور اسی کی فیملی کا لفظ ہے حیت، اس کی حیت کیسی ہے، بناوٹ کیسی ہے. اس کی فیملی کے جو ہے وہ اگر آپ اور لفظ بھی جاننا چاہتی ہیں تو آپ دیکھ لیں کہ سب سے پہلا لفظ تو یہی ہے حیت کا، کسی چیز کی رفسی ابتدائی شکل و صورت کو کہتے ہیں، خواہ یہ شکل محسوس ہو رہی ہو یا معقول، وادی طور پر موجود ہو یا ذہن کے اندر ہو. تو جو محسوس ہوگی تو کیا ہے کہ مادی طور پر نظر آ رہی ہے، معقول یعنی عقل سے کہ ذہن کے اندر ہے. تو حیت، ہیت کسی چیز کی حالت، کیفیت، شکل و صورت کے لیے استعمال ہوتا ہے. دوسرا شکل، دوسرا لفظ شکل کا ہے کہ شکل و صورت میں مشابہ ہونا. پھر اسی طرح تیسرا صورت ہے، کسی مادی چیز کے ظاہری خد و خال جسے پہچانا جا سکے اور اس کا امتیاز ہو سکے. چوتھا جو ہے تمثال ہے، تماثیل، دوسری چیز کی شکل و صورت اختیار کرنا، سیدھا کھڑا کرنا، یہ استعمال کیا جاتا ہے. تو طیر کا لفظ یہ اسم جنس ہے، پرندوں اڑنے والوں کے لیے استعمال کیا جاتا ہے. اذن، بے اذنی اس کا روٹ ہے، حمزہ ذال نون از اجازت کو کہتے ہیں. فتن فخو اس کا روٹ ہے نون فا خا، اور اس کے معنی ہے پھونک مارنا، پھونک مارنا. اور اس کی فیملی کا لفظ آپ بہت کثرت سے سن چکی ہیں، نفقہ اولا، نفقہ ثانیہ، کہ پہلی دفعہ جب سور پھونکا جائے گا اور اس کے بعد جو ہے جب دوسری دفعہ سور جو ہے وہ پھونکا جائے گا. تو پھونکنا، اور اس کا عام استعمال ہوتا ہے، پیٹ کے پھولنے کے لیے بھی استعمال ہوتا ہے. منفوخن بڑے پیٹ والے موٹے آدمی کو کہتے ہیں. کیوں؟ کسی کے جسم میں جیسے پھونک مار کر اس میں ہوا داخل کر دی گئی، اتنا وہ موٹا ہے ایسے لگتا ہے اس کے جسم میں ہوا بھری ہوئی ہے، تو موٹے کو کیا کہتے ہیں؟ منفوخ. اسی طرح منفاخن لوہار کی دھنکی کو بھی کہتے ہیں، دھنکنی، کیونکہ لوہار جو ہے وہ کیا کرتا ہے کہ جب وہ اپنی بھٹی جلا رہا ہوتا ہے تو پھونک مارتا رہتا ہے. پھر اسی طرح ناکور، نکرا، یہ لفظ بھی جو ہے وہ پھونکنے مارنے کے لیے استعمال ہوتا ہے، لیکن کسی بجنے والی چیز میں پھونک مار کر جو ہے وہ بجانا، جو اندر سے خالی ہو، جیسے بگل ہے، سور ہے. اور تیسرا ہے نفاسا، نفاسا جو ہے تھوڑا سا اگلنا، جھاڑ پھونک کرنا، زہر اگلنا. ومن شر النفاثات فی العقد. اور چوتھا ہے اطفاء، پھونک مار کر چراغ بجھا دینا. یریدون لیطفئوا نور اللہ بافواہہم، یہ بھی آپ پہلے بھی پڑھ چکی ہیں. تو فا حمزہ تفا، پھونک مارنا. وتبرئوا، تبرئوا کا لفظ جو ہے یہ پہلے بھی آپ پڑھ چکی ہیں، اس کا روٹ کیا ہے؟ بارا حمزہ، شاباش، اس کا روٹ ہے بارا حمزہ، اور اس کے معنی ہوتے ہیں بری کرنا، جیسے جو ہے وہ تندرست کرنا، چنگا کرنا، ٹھیک کرنا، سورت برات، سورت توبہ کو کہا جاتا ہے، اس نے مشرکین سے برات، جیسے بری الذمہ ہونے کا اعلان کیا گیا ہے، ایک تو یہ نا کسی کے عمل سے بری ہو جانا، اور ایک یہ کہ جیسے کسی کو بری کرنا، اس کو درست کر دینا، ٹھیک کر دینا، بیماری ٹھیک کرنا، الاکمہ، اکمہ جو ہے یہ مادرزاد اندھے کو کہتے ہیں، ایسا اندھا جو ماں کے پیٹ سے ہی جو ہے وہ اندھا پیدا ہوا ہے۔ قرآن میں اندھے کے لیے آپ نے تین لفظ پڑھے ہیں، ایک ہے آما جو کہ آنکھوں کا اندھا ہے، اس کی جمع ہے امیون، امیون آپ پیچھے پڑھ چکی ہیں، دوسرا ہے اکمہ، اور اکمہ کا لفظ جو ہے یہ ایسے اندھے کے لیے استعمال کیا جاتا ہے جو ماں کے پیٹ سے ہی جو ہے وہ اندھا پیدا ہوتا ہے، مادرزاد اندھے کو کہتے ہیں اکمہ، اور تیسرا لفظ ہے امیہا، اور یہ دل کے اندھے کو کہتے ہیں۔ اللہ یستہزئ بہم ویمدہم فی طغیانہم یعمہون، تو عین میم ہا، یہ دل کے اندھے پن کے لیے یہ لفظ جو ہے وہ استعمال کیا جاتا ہے۔ والابرصا، والابرصا اس کا روٹ ہے بارا سواد، اور اس کے معنی ہے کہ برس، جسم پر سفید داغ، اور برس جو ہے اس کی جمع جو ہے وہ ابرس ہے، جیسے یہاں پہ بھی ابرس لکھا ہوا ہے۔ کففتو، کففتو ہاں اس کا روٹ کیا ہے؟ کفاف، اور یہ ہاتھ کی ہتھیلی کو کہتے ہیں، اور ہاتھ کی ہتھیلی جو ہے یہ کس کے لیے استعمال ہوتی ہے؟ جیسے آپ کسی کو پکڑنا چاہتی ہیں تو اپنے ہاتھ کی ہتھیلی کو استعمال کرتی ہیں نا، تو ہتھیلی کا لفظ جو ہے روکنے کے لیے، پکڑنے کے لیے، اکٹھا کرنے کے لیے استعمال کیا جاتا ہے۔ آپ سورۃ آل عمران میں پڑھ چکی ہیں ادخلوا فی السلم کافۃ، تم اسلام میں پورے کے پورے داخل ہو جاؤ، وہاں پہ یہ پورے کے پورے کا معنی جو ہے وہ دے رہا ہے۔ تو یہاں پہ کففتو، میں نے اس کو روکا، اس کی ہتھیلی کو پکڑ لیا، تو میں نے اسے روک لیا۔ آیت نمبر 111 میں اوحیتو ووحا یا وحی، اور یہاں پہ یہ لفظ جو ہے اس کے معنی ہے دل میں القا کرنا، الہام مراد ہے۔ حواریینا، ہا وورا اس کا روٹ ہے، اور یہ جو ہے وہ عیسیٰ علیہ السلام پر جو ایمان لانے والے اور آپ کے جو مخلص دوست اور ساتھی ہیں ان کو کہتے ہیں۔ سوال یہ پیدا ہوتا ہے کہ ہا وورا کے معنی کیا ہے؟ اس کے لغوی معنی سفیدی کے ہیں۔ ایک رائے یہ ہے کہ ان کا ساتھ دینے والے دھوبی تھے، وہ کپڑوں کو دھوتے تھے، مار مار کر دھوتے تھے نا، جب سفید کر دیتے تھے۔ دوسرے اس کے معنی یہ ہیں کہ اصل میں وہ مخلص تھے، ان کے اندر اخلاص تھا، ان کا دل جو تھا وہ اسی طرح صاف تھا کہ جیسے اس کے اندر کوئی ان کے دل میں ملاوٹ نہیں تھی، تو اس وجہ سے ان کا نام حواری پڑ گیا۔ اور پھر ان دونوں کو ملا کر جو ہمیں ایک رائے سامنے آتی ہے وہ کیا ہے کہ ان کے اخلاص اور ان کے سفید کپڑوں کی وجہ سے، وہ جب دوسروں کے دھوتے تھے تو خود بھی ان کے سفید ہوتے ہوں گے، تو ان کا لقب جو ہے وہ حواری جو ہے وہ پڑ گیا۔ رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھیوں کو کیا لقب دیا گیا؟ صحابی کا لقب دیا گیا، صحبت، ساتھ دینے والے، تو یہ حواری۔ آیت نمبر 113 इसमें तत्मा
पूरा
इन्ना, तत्मा इन्ना, और तत्मा इन्ना जो है इसके मानी है कि जैसे जो मोमबत्ती जब जलती है ना, तो मोमबत्ती की जो लौ है ना, वो जो आग उसकी जल रही होती है, वो बिल्कुल सही तरह अपनी जगह पर जब खड़ी होती है ना, हिलती नहीं है, तो उसके लिए ये लफ्ज इस्तेमाल किया जाता है। इसी तरह जैसे बर्तन है ना, बर्तन जो है उसको अगर एक जगह जमा दिया जाए, खड़ा कर दिया जाए, वो अपनी जगह पे फिट हो जाए, उस वक्त भी ये लफ्ज जो है इस्तेमाल किया जाता है। जैसे बर्तन का जम जाना, इसी तरह जो मोमबत्ती है, मोमबत्ती की लौ का सीधा होना, हवा चलती है तो लौ हिलती है ना, आप देखें कि उससे आग भी इधर उधर होती है, लेकिन उसका हिलना नहीं, एक जगह जो है वो रुक जाना। तो इसके माने फिर ये बताए जाते हैं कि ये है जैसे नफ्से मुतमईना को कहते हैं। नफ्से मुतमईना फिर कौन होते हैं, जो अपनी जगह पर जो है वो अकीदे के लिहाज से भी साबित कदम है और अमल के लिहाज से भी साबित कदम है, जमे हुए हैं, गड़े हुए हैं, रासिख हैं, अकीदा भी और उनका अमल भी, हालात का मदो जजर जो है वो उनको हिलाता नहीं है। इत्मीनाने कल्ब वतत्मइन्न कुलूबुना, तो ये असल बात जो है वो अहम है। इसका रूट है तोए मीम हमजा नून, तोए मीम हमजा नून, इत्मइन्ना इत्मीनाने कल्ब के लिए इस्तेमाल किया जाता है। और आयत नंबर 114, इसमें मायदा का लफ्ज आ गया, मायदा, इसका रूट है नीम या दाल, इसके मानी है झुकना, खाने और ताम के लिए भी इस्तेमाल होता है, ये दस्तरखान के लिए भी इस्तेमाल होता है। ईदन ऐन व दाल, दोहराना, दोबारा करना, ऊद कराना, जैसे अब ईद क्या है, वो ऊद करा, बार बार आती है ना, पलट कर आती है, इस तरह ये यादा भी इसी की फैमिली का है। और इसी तरह ये ईद का लफ्ज खुशी के लिए इस्तेमाल किया जाता है कि वो उसमें खुशियां हैं, मुसर्रत हैं। आयत नंबर 115, और अज़बहु अजाबन और अज़बहु, तीनों का रूट एक ही है, ऐन ज़ालबा, लफ्जी मानी है चखना, और अजाब के लिए भी इस्तेमाल होता है कि वो चखाया जाएगा, अजाब में उनको डाला जाएगा। आयत नंबर 116, इसमें जो है वो आप देखें तो कोई भी मुश्किल लफ्ज नहीं है। आयत नंबर 117, और इसमें भी कोई मुश्किल लफ्ज नहीं है, लेकिन तवफ्फैतनी अहम है इस एतबार से कि कुरान में वफात के तीन मानी जो है वो बयान किए गए हैं। और तवफ्फैतनी का रूप क्या है,
वफाया,
वफाया, वफा करना, और पूरा पूरा जो है वो देना या पूरा पूरा उठाना। कुरान में ये लफ्ज जो है जैसे रफा उठाने के लिए इस्तेमाल किया जाता है, सूरत आले इमरान की आयत 55 और ये सूरत माईदा की जो आयत है 117, इसमें रफा के मानी में है, उठाने के मानी में। दूसरा ये लफ्ज जो है ये वफात का, ये मौत के मानी में इस्तेमाल किया जाता है, सूरत जुमर आयत 42 इसकी दलील है, वल्लाहु यतवफ्फल अन्फुसहीना मौतिहा। और तीसरा इसके मानी नींद के हैं, ये सूरत अल अनाम की आयत 60 में आप पढ़ेंगी, बहुअल्लज़ी यतवफ्फाकुम बिल्लैल, तो वहां पे ये नींद के मानी में इस्तेमाल हुआ है, क्योंकि नींद में भी क्या है कि थोड़ी देर के लिए जो है वो इंसान जो है ऐसे ही है जैसे कि उसकी मौत हो जाती है, कि जिंदगी की बजाय वो मौत के करीब होता है। अर-रकीब रा काफ बा, और वैसे ये रकबतुन गर्दन के लिए इस्तेमाल होता है, और रकीब जो है ये आशिक और महबूब के दरमियान में एक तीसरा किरदार है, और वो क्या करता है कि इनकी हरकत पर गर्दन उठा उठा के नजर रखता है, फिर कभी इधर बात की कभी उधर बात की। रकीब तो रकबा गर्दन से ये लफ्ज इस्तेमाल है, और रकीब क्या है फिर निगरानी के मानी देता है, निगरानी। शहीद शीन हादाल शहद, ये लफ्ज इस्तेमाल होता है मौजूद होना, और इसके मानी गवाही के हैं, गवाह। और अब आप देखें कि एक गवाही तो ये है कि आप मौजूद हैं तो आप गवाह बन गए। एक क्या है कि शहीद जो दुनिया से चला जाता है उसके लिए भी होता है कि उसने वो जिस अकीदे पर ईमान लाया था ना, जान की कुर्बानी करके वो उसकी विटनेस बन गया, उसकी गवाही दे दी। फिर आप देखिए कि आयत नंबर 119 है, इसमें जो है वो अस्वादिकीन, स्वादाल काफ, अस्वादिक वाहिद है, स्वादिकीन इसकी जमा है। फिर सिद्क, उसका भी यही रूट है। फिर आप देखें तो खालिदीना और अबदा, दोनों ये लफ्ज जो हैं ये खालिद, खा लाम दाल, और ये लफ्ज भी जो है वो इस्तेमाल होता है हमेशगी के मानी में, और अबदा का लफ्ज जो है ये भी हमेशगी के मानी में इस्तेमाल होता है ना, हमेशा हमेशा। अब सवाल ये पैदा होता है कि फिर इनके अंदर क्या मुनासबत पाई जाती है दोनों के अंदर, कि खलदा जो है इसमें आप ये बात याद रखें कि ये लफ्ज असल में हमेशगी के लिए नहीं बल्कि किसी चीज का अपनी इब्तदा से अरसा दराज तक अगर उसमें कोई तब्दीली पैदा ना हो तो उसके लिए इस्तेमाल होता है। खलदा के मानी क्या है, तवील मुद्दत तक किसी चीज का बिला तगैयुर एक ही हालत में रहना, उसकी हालत में कोई तब्दीली नहीं और तवील मुद्दत तक वो एक ही हालत में है। फिर इसके साथ जब अबदा का लफ्ज आता है तो वो ताकीद के लिए आता है, उसी की ताकीद के लिए। और कभी होता है ना कि एक तवील मुद्दत, तो वहां अबदा का लफ्ज नहीं आता, जहां पे ताकीद मकसूद होती है ना वहां पे फिर अबदा का लफ्ज जो है वो इस्तेमाल होता है, जैसे अबदी तौर पर फिर हमेशगी के मानी ये देने लगता है। और अल्फाज फावोजे फौज कामयाबी को कहते हैं, कामयाबी। और आप देखें कि कामयाबी के लिए कुरान में मुफ्लिहून का लफ्ज इस्तेमाल हुआ है, मुफ्लिहून का। और जो लफ्ज है जैसे यहाँ पे जो है ये फौज का लफ्ज जो है वो इस्तेमाल हुआ है। तो मुफ्लिहून तो ऐसी कामयाबी को कहते हैं जो बड़ी मेहनत मुशक्कत के बाद जो है वो इंसान को मिलती है। फलाहा, उसके अंदर तीन बातें होती है ना, फाड़ना, जैसे जमीन में किसान गोडी करता है जमीन को फाड़ता है। फिर दूसरा ये कि जब वो दाना निकलता है उससे पौधा बनने लगता है तो कामयाबी है एक। फिर ये कि इसके अंदर बका भी पाई जाती है कि जब वो अपनी कामयाबी देखता है, जैसे फसल पक गई है तो उसकी बका यानी उसका और आगे बढ़ना फलना फूलना, तो उससे वो फायदा उठाता है, उससे पैसे हासिल करता है। तो उसमें जो है मानी क्या है कि ऐसी कामयाबी जिस तक पहुंचने के लिए मेहनत मुशक्कत दरकार हो। और फौज जो है फावोजे ऐसी कामयाबी को कहते हैं कि किसी मुसीबत से बच जाए कोई और साथ ही साथ किसी महबूब चीज तक पहुंच जाए, जैसे सलामती के साथ भलाई हासिल कर लेना। आप इसको यूं भी कह सकती हैं कि ऐसे अमल के लिए आता है जिसमें कोताही का नतीजा हिलाकत है और कामयाबी पर बहुत ज्यादा इनाम मिले, कि अगर वो कामयाब ना होता हलाक होता, तबाही बर्बादी थी, और कामयाब हो गया तो बहुत से इनामात हैं। आप सूरत आल इमरान में आयत 185 में पढ़ चुकी, वमन ज़ुहज़िहा मिनन नारी व उदखिलल जन्नत फकद फाज, जो शख्स आग से दूर रखा गया और जन्नत में दाखिल किया गया वो मुराद को पहुंच गया। आयत 120, और इसमें आखिरी लफ्ज जो है वो कदीर का है, कदर से है। कदर के मानी अंदाजे के भी हैं और उसके बाद ही जो है वो अंदाजा करना, तो तकदीर है ना, अल्लाह के पास कुदरत है ना। और दूसरे इसके मानी इसके साथ ही इख्तियार के भी हैं कि अल्लाह सब कुछ करने पर इख्तियार रखता है।